الحمد لله رب العالمين، والصلاة والسلام على خاتم النبيين، أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. پڑھیے، الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله. الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. درود پاک پڑھنے کے بے شمار فضائل و برکات ہیں. کعبے کے بدر الدجا، طیبہ کے شمس الدحا صلی اللہ تعالیٰ علیہ وسلم کا فرمان عالی شان ہے کہ جو کوئی شخص جمعہ کے دن مجھ پر 200 مرتبہ درود پاک پڑھے، اس کے 200 برس کے گناہ معاف کر دیے جاتے ہیں. تو یہ بڑا مبارک دن ہے، اس دن ہمیں کثرت سے درود پاک پڑھنے چاہیے اور فضول کاموں سے اپنے آپ کو بچانا چاہیے. آئیے مل کر محبت کے ساتھ با آواز بلند درود پاک پڑھ لیں. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم. ہم الحمدللہ کوشش کرتے ہیں قرآن مجید فرقان حمید کی کسی ایک آیت کا ترجمہ اور اس کی تفسیر اور پھر اس کے بارے میں کچھ مدنی پھول حاصل کرتے ہیں. یہ بھی کوشش ہوتی ہے کہ بالخصوص ان آیتوں کو ڈسکس کیا جائے، ان آیتوں کے بارے میں جانا جائے جس میں رب کریم نے براہ راست مومنین سے خطاب فرمایا. یعنی مجھ سے اور آپ سے اللہ نے قرآن مجید میں جو بات کی ہے، ہم ان آیتوں کو بالخصوص سنتے اور پڑھتے ہیں. آج قرآن پاک کی جو آیت ہم سنیں گے، پارہ نمبر 3 ہے، سورہ بقرہ ہے، اور آیت نمبر 278 اور 279 ہے. پہلے میں تلاوت کر دیتا ہوں اس کا ترجمہ اور پھر انشاءاللہ اس موضوع کو لے کر آگے بڑھتے ہیں. اللہ کریم قرآن مجید میں ارشاد فرماتا ہے، بسم اللہ الرحمن الرحیم، یا ایہا الذین آمنوا اتقوا اللہ وذروا ما بقی من الربا ان کنتم مؤمنین فإن لم تفعلوا فأذنوا بحرب من اللہ ورسولہ وَإِن تُبْتُمْ فَلَكُمْ رُؤُوسُ أَمْوَالِكُمْ لَا تَظْلِمُونَ وَلَا تُظْلَمُونَ. بڑی پیاری آیتیں ہیں، بہت اہم حکم بیان ہوا ہے اور براہ راست ایمان والوں سے بات کی گئی ہے. اللہ نے مجھ سے اور آپ سے قرآن میں کیا بات کی ہے، یہ ہمیں پہلے پڑھنا چاہیے، سمجھنا چاہیے، تاکہ میسج آف اللہ سبحانہ و تعالیٰ وہ ڈائریکٹلی میں ریسیو بھی کروں اور پھر اس پر عمل کرنے کی بھی کوشش کروں. ترجمہ کیا ہے ان دو آیتوں کا؟ اے ایمان والو، یا ایہا الذین آمنو، اے ایمان والو. اب آگے فرمایا، اگر تم ایمان والے ہو تو اللہ سے ڈرو. یعنی آپ دیکھیں قرآن میں جا بجا ہمیں رب کریم نے اپنے خوف کا ذکر فرمایا. یہاں اس سے مراد یہ ہے کہ ہمیں اللہ کی فرما برداری کرنی ہے، اللہ پاک کی ناراضگی والے کاموں سے اپنے آپ کو بچانا. ایمان والے ہو تو اللہ سے ڈرو، اور جو سود باقی رہ گیا ہے اسے چھوڑ دو. آگے فرمایا، پھر اگر تم ایسا نہیں کرو گے تو اللہ اور اللہ کے رسول کی طرف سے لڑائی کا یقین کر لو، اور اگر تم توبہ کرو تو تمہارے لیے اپنا اصل مال لینا جائز ہے، نہ تم کسی کو نقصان پہنچاؤ اور نہ تمہیں نقصان ہو. اب اس آیت کا شان نزول کیا ہے، یہ کس پس منظر میں نازل ہوئی؟ بعض اوقات کچھ آیتوں کے پیچھے پورا بیک گراؤنڈ ہوتا ہے، کوئی وجہ ہوتی ہے، کوئی واقعہ ہوتا ہے، پھر اللہ کریم کا حکم نازل ہوتا ہے. تو اس کا بڑا زبردست جو ہے وہ یوں سمجھیے کہ بیک گراؤنڈ ہے. یہ آیت ان لوگوں کے حق میں نازل ہوئی جو سود کی حرمت، یعنی سود حرام کا حکم جو ہے نازل ہونے سے پہلے سودی کاروبار کرتے تھے. یعنی اس وقت تو وہ ناجائز نہیں تھا، اللہ کی طرف سے منع نہیں ہوا تھا. اب بہت سارا سود لینا باقی تھا، یعنی جو پروفٹ تھا وہ ان کا لینا باقی تھا، اور اب قرآن کا حکم آیا اور حکم یہ دیا گیا کہ اب پچھلا سود جو آپ نے لینا ہے وہ بھی لینے کی اجازت نہیں ہے، وہ معاف کر دو، وہ چھوڑ دو، وہ ختم کر دو. اگر تم ایمان والے ہو تو جو سود لینا باقی ہے اسے چھوڑ دو. اور دوسری آیت میں فرمایا گیا کہ سود کی حرمت کا یعنی سود حرام ہونے کا حکم نازل ہو چکا، اب اس کے بعد بھی جو سود کا لین دین کرے گا وہ اللہ تعالیٰ اور اس کے رسول سے جنگ کا یقین کر لے۔ اعلان کیا کر دیا گیا کہ یہ کام کرنے والا گویا اللہ اور اس کے رسول سے جنگ کر رہا ہے۔ اب یہ کتنا سخت حکم ہے، یعنی ہمیں ڈرایا گیا کہ جب اللہ سے کوئی جنگ کرے گا تو پھر تو اس نے برباد ہی ہونا ہے، پھر تو کوئی ایسا تو معاذ اللہ سوچ ہی نہیں سکتا نا کہ میں اللہ سے جنگ کر کے جیت جاؤں گا، تو اس کا مطلب بربادی ہے۔ پھر آگے فرمایا یہ کیوں آئی، یہ شدید ترین وعید ہے، یعنی سمجھا دیا گیا کہ یہ اتنا برا کام ہے کہ یہ اگر پھر بھی تم نہیں مانو گے تو اللہ اور اس کے رسول سے جنگ کے لیے تیار ہو جاؤ، یقین کر لو۔ اور اللہ اکبر، پھر فرمایا کہ جن لوگوں کا اس زمانے میں سودی معاملہ تھا انہوں نے اپنے سودی مطالبات چھوڑ دیے، عرض کیا کہ اللہ تعالیٰ اور اس کے رسول سے لڑائی کی ہمیں کیا تاب، ہم کس قابل ہیں، یہ کہہ کر وہ سب انہوں نے ان کاموں کو چھوڑ دیا، اس سے تائب ہو گئے۔ مگر میرے پیارے اسلامی بھائیوں، غور کیجئے، آج کا مسلمان، اس زمانے کے مسلمان، جیسے ہی آرڈر نازل ہوا، جیسے ہی حکم نازل ہوا، اچھا یہ ایک بار نہیں ہوا، اسلام کی اگر تاریخ پڑھیں تو کئی بار ایسا ہوا، کیونکہ اسلام گریجولی نازل ہوا، وقتاً فوقتاً اسلامی احکام جو ہیں، آرڈر آف اسلام، وہ وقتاً فوقتاً آتے گئے۔ تو اسلام میں ایک وقت ایسا بھی تھا کہ شراب حرام نہیں تھی، ٹھیک ہے نا، تو لوگ پیتے تھے شراب، جب حرام نہیں تھی تو ان کو گناہ بھی نہیں تھا، مگر جیسے ہی شراب کی حرمت کا، شراب کے حرام ہونے کا حکم نازل ہوا تو روایتوں میں آتا ہے کہ گلیوں میں پانی کی طرح شراب بہنے لگی، یعنی لوگوں نے اپنے برتن توڑ دیے، اپنے شراب کے کوزے جو بھی تھے سب بہا دیے، اللہ کا حکم آ گیا اب ہمیں نہیں کرنا ہے۔ بالکل اسی طرح سود کا کاروبار چلتا تھا، جیسے ہی آرڈر آ گیا، جیسے ہی اللہ کا حکم آیا، یعنی آج کے زمانے کے لاکھوں کروڑوں روپے لوگوں کے نکلتے تھے، معاف کر دیے، ختم، اللہ کا حکم آ گیا، فنش۔ یہ اس زمانے کے مسلمانوں کا جذبہ تھا۔ اچھا، بڑی ایک باریک سی لائن ہے جو میں سمجھانا چاہتا ہوں، یہ وہ قوم تھی جس جو شراب پیتی تھی اور گناہ بھی نہیں تھا، ٹھیک ہے نا، عادت میں بھی تھا، یہ وہ قوم تھی جو سود کا کاروبار کرتی تھی اور گناہ بھی نہیں تھا، کیونکہ آرڈر ابھی نہیں آیا تھا حرام کا، یعنی آدھی لائف، یہ زندگی کا بہت سارا وقت گزرا وہ کام کرتے کرتے، حکم آیا وہ سب چھوڑ دیا۔ ہم تو جب سے پیدا ہوئے ہیں شراب حرام ہے نا، ہم تو جب سے پیدا ہوئے ہیں، جب سے آنکھ کھولی ہے سود حرام ہے، ہمیں پتا ہے، مسلمانوں کو پتا ہے، یعنی معلوم ہوتے ہوئے مسلمان شراب پی رہا ہے۔ فرق دیکھیے، وہ جب پیتے تھے وہ جائز تھا، جب وہ سود کا کام کرتے تھے حرام نہیں ہوا تھا، مگر حکم آیا تو جو عادتیں تھیں وہ رائٹ اوے، ایسا نہیں تھوڑے دنوں بعد، تھوڑا وقت لے لیں، یار ابھی تھوڑا ٹائم لگے گا، اگلے سال توبہ کر لیں گے، نہیں، ادھر حکم نازل ہوا، ادھر برتن ٹوٹنا شروع ہو گئے، ادھر شراب بہنی شروع ہو گئی، ادھر حکم نازل ہوا، صحابہ اکرام نے یا جو بھی لوگ تھے کہا حضور ہم نے بس معاف کر دیا، اللہ کا حکم آ گیا، لبیک۔ ہم پر اللہ کا حکم نہیں آیا، ہمیں نہیں پتا، کیا یہ بچپن سے نہیں سن رہے کہ سود کا کام کرنے والا ایسا جو اللہ سے جنگ کرتا ہے؟ مگر آج لالچ، اچھا لوگوں کو الگ الگ اسٹائل سے، یہ جو سودی ادارے ہیں، سودی جو کارپوریٹس ہیں یا جو بھی ادارے ہیں، وہ اٹریکٹ کیسے کرتے ہیں، پریشانی کس بات کی، گھر بنانا ہے ہم آپ کو قرضہ دیں گے، موٹر سائیکل چاہیے ہم آپ کو قرضہ دیں گے، اچھا گاڑی چاہیے ہم آپ کو قرضہ، بچے کی شادی کیوں گھبرا رہے ہو، ہم آپ کو قرضہ، قرضہ دیں گے تو پھر سود بھی تو لے رہے ہیں۔ بندہ کہتا ہے ابھی تو کام پورا کر لو نا، ابھی تو ذرا تھوڑا عزت رہ جائے، ابھی بچی کی شادی کر لوں، ابھی اچھی گاڑی لے لوں، ابھی گھر بنا لوں، پھر تھوڑے تھوڑے کر کے دے دوں گا۔ ہم نے کئی لوگوں کو برباد ہوتے دیکھا ہے، بڑے بڑے امپائر، بڑی بڑی عمارتیں، بڑی بڑی فیکٹریاں ہم نے بکتے دیکھی ہیں، جو بزرگ بیٹھے ہیں پوچھو ان سے، پیچھے سے بات کیا نکلتی ہے، کہ یہ سب کچھ سود پر قائم تھا، یہ سب کچھ حرام پر قائم تھا۔ ارے جب رب نے قرآن میں واضح اعلان کر دیا کہ اللہ سے جنگ ہے، تو مجھے بتاؤ نا، کوئی اللہ سے جنگ کر کے جیتے گا؟ بربادی ہونا ہے، تھوڑے عرصے عیش کر لے گا، پھر مار پڑنی ہے اسے، اور جتنے عرصے عیش بھی کیا تو وہ حرام پر کیا نا۔ اور آپ کو پتا ہے یہ کس قدر حدیثوں میں سود کے بارے میں اس کی مذمت بیان ہوئی ہے، لیکن پہلے میں ایک اور بات بھی بیان کر دوں کہ एक बात समझनी है, दो ऐसे गुनाह हैं जिन पर ऐलान जंग किया है अल्लाह ने, उन इन दोनों गुनाहों से हमेशा बचना, आप खुद भी बचें अपने बच्चों को भी बचाएं, खास ताकीद करें कभी इन गुनाहों के करीब मत जाना। बाकी गुनाह भी यकीनन गुनाह है, अल्लाह की नाराजगी है, मगर दो ऐसे गुनाह हैं जिस पर रब ने डायरेक्टली फरमा दिया कि ये अल्लाह से जंग है, इससे तो करीब भी नहीं जाना है वरना मारे जाएंगे। एक क्या हो गया, सूद हो गया। दूसरा सुने, हदीस पाक में है, बुखारी शरीफ की हदीस है, हजरत अबू हुरैरा रजी अल्लाह तआला अन्हु इस हदीस के रावी हैं कि ताजदार रिसालत सल्लल्लाहु तआला अलैहि वसल्लम ने फरमाया, अल्लाह ताला इरशाद फरमाता है जो मेरे किसी वली से अदावत रखे तो मैंने उससे जंग का ऐलान कर दिया। अल्लाह अकबर, क्या पता चला, अल्लाह के वली से दुश्मनी रखना, अल्लाह उससे जंग का ऐलान करता है, और सूद का काम करने वाले से रब जंग का ऐलान फरमाता है। अब ये दो बातों से, अच्छा सूद से बचना तो वाजे वाजे यूं है कि अगर दिल पक्का है, वरना तो बंदा, अच्छा आजकल क्या हो गया है कि नई पैकिंग में शराब आ रही है, मिसाल दे रहा हूं, नई पैकिंग में सूद आ रहा है, वो कहते नहीं जनाब ये सूद नहीं है, ये तो इंटरेस्ट है, ये तो प्रॉफिट है, ये तो जनाब आपको इंसेंटिव दिया जा रहा है, ये तो जनाब आपका गिफ्ट है। इल्म तो है नहीं, हमें मालूम तो है नहीं। याद रखिए, जो कर्ज पर नफा होता है, ठीक है आसान लफ्जों में कह रहा हूं, वैसे तो उसकी बड़ी डिटेल है, जो कर्ज देकर नफा लिया जाता है, माल के ऊपर नफा होता है, वो उमूमन सूद ही होता है। हाँ, उसकी अगर कोई जायज सूरत है तो वो उलमा बताएंगे ना, मैं और आप तो मुफ्तियाने किराम नहीं है, अपनी तरफ से फैसला कर लें, यार मेरा दोस्त कारोबार कर रहा है, ऐसा करो 5 लाख रुपए ले लो, महीने के 10,000 रुपए दे देना, चलो कभी 11 दे देना, जैसी मर्जी कभी 9 दे देना, आपस में कहते मैंने फिक्स तो नहीं किया ना, मैं कभी 10 लेता हूँ, कभी 9 लेता हूँ, कभी 11 लेता हूँ। अरे प्यारे भाई, आपने नुकसान की तो जगह ही नहीं छोड़ी, आपने तो नफा ही नफा रख लिया ना, तो इसकी डिटेल है, ये सूद हो जाएगा बाज सूरतों में, और आप हराम के मुर्तकिब हो जाएंगे। अगर आप वाकई किसी के साथ इन्वेस्टमेंट करना चाहते हैं और आप चाहते हैं कि आपको जायज दफा मिले, तो शरीयत में सूरतें हैं, लेकिन मसला यह है कि हम समझते हैं कि भाई कारोबार मेरा, अब्बा से कारोबार सीखा, मेरे दादा भी कारोबारी थे, हमेशा से अच्छा कारोबार कर रहे हैं, मैं उन्हीं के स्टेप को फॉलो कर रहा हूं, मुझे क्या जरूरत है इसको चेक करवाने की। ना आपके वालिद साहब मुफ्ती थे, ना आपके दादा मुफ्ती थे, कहां से चेक करवाया आपने कारोबार। देखे ना, शरीयत का फैसला तो मुफ्तियाने किराम उलमा करेंगे ना भाई, मैं नहीं कहता हर कारोबारी डील लेकर उलमा के पास जाए, एक बार जाकर अपना पूरा कारोबार, बल्कि मैं तो नौकरी वाले इस्लामी भाइयों से भी गुजारिश करूंगा, कोई हर्ज नहीं होता, एक बार उनसे बात कर लें कि मैं इस तरह कारोबार करता हूं या ये नौकरी करता हूं, ये मेरी महाना आमदनी है, हुजूर मुझे बताएं कि मेरा इसमें जायज है या नाजायज है, ठीक है ना। लेकिन हमें ये फिक्र होनी चाहिए कि मेरी आमदनी का एक एक रुपया हलाल होना चाहिए। अच्छा, गड़बड़ पता क्या होती है, बाजों का तुम्हारी सारी आमदनी हलाल होती है, कोई एक ऐसा तरीका छोटा सा हमने छोड़ा हुआ होता है जहां हमारी शायद तवज्जो नहीं होती, हम मालूमात नहीं करते, उधर से हराम आ रहा होता है, या वो गलती की वजह से उतना पोर्शन, उतना हिस्सा मेरी आमदनी का हराम हो रहा होता है, हमारी तवज्जो नहीं होती। अब मिसाल देता हूँ, नौकरी, हो सकता है ये सारी बयान जो हो रहा हो तो जो नौकरी करने वाले भाई हैं वो कहें यार ये तुम पैसों वालों का मसला है, सूद का काम तो वो करते हैं, हम तो अच्छा खासा जॉब करते हैं। यकीनन जॉब करने वाले के आमदनी में हराम शामिल होने के चांसेस कम हैं, मगर चांसेस हैं। अब वो कैसे हैं, मिसाल के तौर पर वो टाइम पर नहीं जाता, ठीक है ना, उसकी 8 घंटे की ड्यूटी है, काम 7 घंटे का करता है, और जनाब हाजिरी 8 घंटे की लग रही है, पैसे भी 8 घंटे के ले रहा है, और अगर आपके जो देखें, एक तो गवर्नमेंट जॉब है, उसमें तो आप किसी से माफ भी नहीं करवा सकते, वो तो आपको पूरे घंटे ही देने, कोई माफ करने का इख्तियार नहीं रखता है, तो लोगों का टैक्स का पैसा है, आपको पूरा टाइम देना पड़ेगा। यहाँ गवर्नमेंट जॉब में तो घर पर बैठ के लोग हाजिरियां लगा के तनख्वाह उठा रहे होते हैं, तो सारा हराम नहीं है। अच्छा, फिर उसके बाद अगर आप किसी सेठ के पास काम करते हैं और वो जनाब आपको किसी काम पर भेजते हैं और आप उस काम के साथ अपने भी काम कर रहे हैं, थोड़ा आराम भी कर रहे हैं, टाइम भी कम दे रहे हैं, बहाना लगा रहे हैं, तो जितनी देर आपने मजदूरी या काम ये जॉब नहीं की है, उतनी देर के पैसे लेना तो हराम हो गया ना, अगर उसको पता नहीं है। आप शरीयत का हुक्म, कितनी खूबसूरत हमारी शरीयत है कि जॉब करने वाला अपने बॉस से इजाजत के बगैर नमाज के साथ नवाफिल भी नहीं पढ़ सकता, यानी क्योंकि नफल नमाज पढ़ेगा तो उतनी देर वो अपनी जॉब से काम ले रहा है ना, कम कर रहा है, इजाजत ले वरना नहीं पढ़ सकता। अब आप बताएं, जो शरीयत मुझे और आपको जॉब के दौरान बगैर इजाजत नफल पढ़ने की इजाजत नहीं दे रही है, वो जनाब अपने दोस्तों से मिलने की इजाजत, मोबाइल फोन पर घंटों बात कर रहे हैं, जो काम दिया वो काम छोड़ा हुआ है, कई लोग कंप्यूटर पर बिठाकर उनसे कोई काम लेना होता है वो कंप्यूटर पर कुछ और कर रहे होते हैं, और जनाब आखिर में हाजिरी लगाकर तनख्वाह भी ले रहे होते हैं। तो चाहे आप जॉब कर रहे हैं, चाहे कारोबार कर रहे हैं, एक बात याद रखिए, एक नुक्ता, एक रुपया भी मेरी और आपकी रोजी में हराम नहीं आना चाहिए। अब आप कहेंगे यार हजारों रुपए कमाता हूं या लाखों कमाता हूं, थोड़ा बहुत हराम आ जाएगा तो क्या होगा। मैं आपको एक एग्जांपल के जरिए समझाता हूं। एक बर्तन हो और उस बर्तन में आप ठंडा मीठा दूध भर दें, है? एक बाल्टी लें और उसमें ठंडा मीठा दूध भर दें और उसमें दो कतरे पेशाब के डल जाए, अब आप वो दूध पियेंगे? ठंडा मीठा, पूरी बाल्टी ठंडा मीठा है, आप क्या कहेंगे? दो कतरे ने इस पूरी बाल्टी को नापाक कर दिया। ऐसा ही है, बिल्कुल इसी तरह आपकी रोजी तो पाक है, मगर ऐसा ना हो कि थोड़े से हराम के पैसे भी हमारी इस पूरी रोजी की बरकत को हराम कर दें। और आप याद रखिए, हराम कमाने वाले की बहुत सारी नहूसतें हैं, मगर एक बड़ा प्रॉब्लम यह है कि उसकी दुआ कबूल नहीं होती। हमारे कई लोग हमें मिलते हैं, कहते हैं यार दुआ कबूल नहीं होती, मुश्किल आसान नहीं होती, बरकत नहीं है, टेंशन बहुत है, मैं रात को प्रॉपर सो नहीं सकता, बच्चों में खुशियां नहीं है, फैमिली में बड़े प्रॉब्लम्स हैं। खुदारा चेक कर लीजिए, आपकी रोजी में कहीं हराम की आमेजिश तो नहीं है। हजरत मूसा अला नबीना अलैहिस्सलाम ने एक शख्स को देखा जो बड़ा गिरगिरा गिरगिरा कर रो रहा था, या अल्लाह या अल्लाह या अल्लाह मेरी दुआ सुन ले। हजरत मूसा तो कलीमुल्ला है ना, अल्लाह से बातें करते थे, तो आपने अल्लाह पाक से कहा या अल्लाह इसकी दुआ कबूल कर ले, ये तुझे इतना रो रो के पुकार रहा है। इरशाद हुआ, ऐ मूसा ये इतना रोए कि रोते रोते मर जाए, ये इतने हाथ उठाए कि इसके हाथ आसमान को छू जाए, ऐ मूसा हमने इसकी दुआ कबूल नहीं करनी। अर्ज की, या अल्लाह क्या वजह है? इरशाद हुआ, ऐ मूसा ये जो खाता है ये हराम है, ये जो पहनता है ये हराम है। अब मैं रोजे भी रखूं, मैं नमाजें भी पढ़ूं, मैं जनाब मुकद्दस मकामात पर भी जाऊं, मैं रो रो के दुआएं भी करूं, लेकिन रोजी हराम है, फिर किधर से दुआएं कबूल होंगी, इबादतें भी कबूल नहीं होती। अच्छा फिर बच्चों को जो आप हराम खिलाते हैं, अच्छा लोग कहते हैं मैं इसलिए गलत करता हूं कि बच्चों के लिए कर रहा हूं, अपने लिए थोड़ी कर रहा हूं, आप गलत कर रहे हैं। जो अपने बच्चों के लिए हराम कमा रहा है, रिवायतों का ये मजमून है कि जो बॉडी, जो जिस्म हराम से बढ़ता है, हराम से पलता है, वो जहन्नम की आग में जलने के काबिल है। आप तो अपने बच्चों को जो नशोनुमा हो रही है, जो उनकी ग्रोथ हो रही है, वो हराम से कर रहे हैं। आप बच्चे के लिए दूध ला रहे हैं, बच्चे के लिए खाना ला रहे हैं, बच्चे के लिए जो भी ला रहे हैं, अगर वो हराम से है तो आप सोचें। कुछ लोग तो ऐसी जॉब तलाश करते हैं कि यार जॉब 40,000 की, ऊपर की कमाई लाखों की है। ना करो ऐसा, ये ऊपर की कमाई आप कमा तो लोगे मगर कयामत के दिन क्या जवाब देंगे। मैंने इसी मेंबर पर बैठकर एक जुमला कहा था, आज फिर कहता हूं, काश किसी के दिल में बात उतर जाए। मैंने कैलकुलेशन की थी और मेरी इस कैलकुलेशन को आप सब समझिए, अपनी जिंदगी में अपनी कमाई का कितना फीसद मैं अपनी जात पर खर्च करता हूं। सब लोग गौर कर लें, नौकरी वाले भाई भी, कारोबारी भाई भी, अपनी, सवाल क्या है, अपनी जिंदगी में अपनी पूरी जिंदगी की कमाई का अपनी जात पर, पर्सनल मेरी जात पर मैं कितना खर्च करता हूं। मैंने हिसाब किया 5%, सिर्फ 5%, बाकी किधर खर्च हो रहा है? बीवी पर, बच्चों पर, माँ बाप पर, फैमिली पर, या बंदा काफी सारा छोड़ के मर जाता है। अपने ऊपर बंदा खर्च बहुत थोड़ा करता है, हम तो बाज़ों का अपने नए कपड़े भी नहीं सिलवाते, बच्चों के लिए ले रहे होते। ऐसा ही है ना, हमारी ख्वाहिशात कम, फैमिली बच्चों की ज्यादा होती है। अच्छी बात है, अपने बच्चों पर लोग अच्छा खर्च करना चाहिए, मगर जो मैं सिखाना चाह रहा हूं, समझाना चाह रहा हूं, अब 100 रुपए कमाए मैंने, अपने ऊपर कितने खर्च किए? 5। जवाब दीजिए कितने खर्च किए? अल्लाह की बारगाह में जवाब कितने का दूंगा? 100 रुपए का। पॉइंट समझिए, कमाए कितने? 100, खर्च कितने किए? 5। जवाब कितने का दूंगा? अगर वो 100 हराम के कमाए, खर्च तो 5 ही किए, मार पूरे 100 की पड़नी है, हैं? अजाब पूरे 100 का मैं उठाऊं, बाकी लोग मजे करें, تو یہ کتنی بڑی بے وقوفی ہے بھائی, جب میں نے اپنے اوپر خرچ 5% کرنا ہے, مشکل سے بہت بہت شوقین آدمی ہے تو 10% کر لے گا, اس سے زیادہ نہیں. باقی تو بندہ جیتا ہی دوسروں کے لیے ہے. جب میں نے دوسروں کے لیے کرنا ہے تو مار میں کیوں کھاؤں بھائی, میں نے حلال کمانا ہے. اور آپ یقین کریں جس دن آپ نے طے کر لیا نا میں نے حلال کمانا ہے, اللہ نے آپ کے لیے راستے کھول دینے, وہ آپ کو سکون بھی دے گا, وہ برکت بھی دے گا, وہ آسانی بھی دے گا. کچھ آزمایا جائے گا, ٹیسٹر ضرور لگتا ہے. بندہ کہے یار آج حرام کا شٹر بند کیا کل حلال کا کھلا کیوں نہیں, نہیں تھوڑے دن لگیں گے, چیک کیا جائے گا پکا بھی ہے کہ نہیں, کہ اللہ 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 کو نہ آزمایا کرو, اللہ پر بھروسہ کیا کرو. ہاں اللہ کو لوگ آزما رہے ہوتے ہیں. دیکھو مولانا صاحب نے تو کہا تھا ایک دروازہ بند ہوگا 10 کھلیں گے, میرا تو دروازہ ہی بند ہو گیا. کچھ آزمایا جائے گا, غلط کیا تھا اس کی سزا نہیں ملے گی. اتنے دن تک رشوت کھاتے رہے, سود کھاتے رہے, شراب کا کام کرتے رہے, کوئی سزا نہیں ملے گی. نہیں, تھوڑا ٹائم لگے گا لیکن جب دروازہ کھلے گا نا, اور ایسی مثالیں موجود ہیں. میں کئی ایسے لوگوں کو جانتا ہوں جنہوں نے سود کے خلاف فیصلہ کیا, اپنی فیکٹری بیچ دی, اپنی پراپرٹی بیچی, اپنا کاروبار بند کیا کہ اب سود نہیں کریں گے, اللہ سے جنگ کر کے کیا کرنا ہے. اللہ نے ان کو پہلے سے اچھا کھڑا کر دیا, ان کے کام اور اچھے ہو گئے. اور پھر جب دعائیں قبول ہونے کی بات ہو رہی ہے نا کہ حرام والے کی دعا قبول نہیں ہوگی, تو بڑا خوبصورت سوال ایک بار حضرت سعد بن ابی وقاص رضی اللہ تعالیٰ عنہ نبی پاک سے کیا تھا. حضرت سعد بڑے کمال کے صحابی ہیں, میں آپ کو بتاؤں, یہ عشرہ مبشرہ میں سے ہیں. ہی از ون آف دوز 10 صحابہ کرام جن کو اللہ کے نبی علیہ السلام کی زبان مبارک سے زندگی ہی میں جنت کی بشارت ملی تھی. ویسے تو ہر صحابی یہ نبی جنتی ہے, مگر یہ وہ 10 صحابہ ہیں جن کو نبی پاک نے اپنی زبان سے فرمایا تھا کہ یہ جنت میں ہے, یہ جنتی ہے. تو حضرت سعد نے ایک بڑا کمال کا سوال کر لیا, کہا یا رسول اللہ صلی اللہ علیہ وسلم میں مستجاب الدعوات بننا چاہتا ہوں. آئے ہائے, مستجاب الدعوات پتہ ہے کس کو کہتے ہیں؟ جو دعا مانگے وہ دعا قبول ہو جائے, اس سے اچھی کیا بات ہے, کتنا کمال کی بات ہے. اچھا, نبی پاک علیہ الصلوۃ والسلام نے کوئی بہت طویل جواب نہیں دیا کہ اے سعد اتنے روزے رکھو, اتنی نمازیں پڑھو, اتنے سجدے کرو, اتنے ختم قرآن کرو, تب جا کے تم مستجاب الدعوات جاؤ گے. نو, اونلی ون لائنر آنسر, ایک جملے میں میرے آقا نے جواب دیا. فرمایا اے سعد اپنی غذا پاکیزہ کر لو, تم مستجاب الدعوات بن جاؤ گے. آئے ہائے ہائے, میری غذا پاکیزہ, میری روزی حلال, اب دعائیں قبول. اب مجھے بتاؤ مسئلہ کیا رہے گا؟ ہم پیسوں سے مسئلہ حل کرنے جاتے ہیں اور پیسے حرام کما لیتے ہیں. پیسے حلال کر لو, روزی حلال کر لو, اور ہاتھ اٹھانا شروع کر دو نا, اے اللہ بیماری دور کر دے. نہیں ہے علاج کے پیسے, اے اللہ تھوڑے مگر حلال ہیں, اتنے بڑے ہاسپٹل میں نہیں جا سکتا. مگر جب آپ مستجاب الدعوات بن جاؤ گے تو میرا رب بغیر دوائی کے شفا دینے پر قادر ہے, میرا رب بغیر کسی ایفرٹ کے آپ کی مشکل دور. آپ کو لگتا ہے پہاڑ جتنی مشکل ہے, میرے رب کے لیے کیا مشکل ہے. ان اللہ علی کل شیء قدیر, یہ وہ رب ہے جب چاہتا ہے تو حضرت موسیٰ کے لیے دریائے نیل راستے دے دیتا ہے, یہ وہ رب ہے جب اپنی قدرت کا نظارہ دکھاتا ہے تو بہت بڑی آگ جو ہوتی ہے حضرت ابراہیم کے لیے باغ بنا دیتا ہے. وہی میرا رب ہے جب وہ چاہتا ہے حضرت یوسف کو اندھیرے کنویں سے نکالتا ہے اور مصر کا بادشاہ بنا دیتا ہے. مجھے لگتا ہے میں کنویں میں پھنس گیا ہوں, مجھے لگتا ہے میرے سامنے آگ کھڑی ہے, مجھے لگتا ہے آگے غموں کا دریا ہے, راستہ نہیں ہے. اللہ پر بھروسہ کر کے اللہ کی طرف بڑھ جائیں, حرام چھوڑ دیں, وہ رب راستے بھی نکالے گا, وہ آگ کو باغ بھی بنائے گا اور آپ کو غموں کے کنویں سے نکال کر خوشیوں کے اجالے میں داخل کر دے گا. اصل چیز وہ بھروسہ چاہیے. شاعر مشرق نے کہا تھا نا, اگر آج بھی ہو ابراہیم سا ایمان پیدا, کنڈیشن از اونلی ون, ایمان نہیں ہے نا, وہ والا اللہ پر بھروسہ نہیں رہا ہے. اگر آج بھی ہو ابراہیم سا ایمان پیدا, آگ کر سکتی ہے انداز گلستان پیدا, آج بھی آگ گلزار بن سکتی ہے. تو بہرحال میرے پیارے اسلامی بھائیوں, آج قرآن پاک کی جو ہم نے آیت سنی ہے اس میں سود کی حرمت, سود کتنا بڑا گناہ ہے, اور سود کا کام کرنے والے کو اللہ نے فرمایا پھر اللہ سے جنگ کے لیے تیار ہو جاؤ, اگر نہیں چھوڑنا ہے تیار ہو جاؤ. حدیثیں بھی سن لیجئے, پیارے آقا علیہ الصلوۃ والسلام فرماتے ہیں جس قوم میں سود پھیلتا ہے اس قوم میں پاگل پن پھیلتا ہے. نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا کہ سات چیزوں سے بچو جو تباہ کرنے والی ہے. صحابہ کرام نے عرض کی یا رسول اللہ صلی اللہ علیہ وسلم وہ سات چیزیں کون سی ہیں؟ ارشاد فرمایا شرک کرنا, جادو کرنا, اسے ناحق قتل کرنا جس کا قتل کرنا اللہ نے حرام قرار دیا ہے، جو مسلمانوں کو قتل کر دیتے ہیں بلا کسی شرعی وجہ کے. نمبر چار فرمایا سود کھانا، نمبر پانچ یتیم کا مال کھانا، نمبر چھ جنگ کے دوران مقابلے سے پیٹ پھیر کر بھاگ جانا، یہ جہاد کے معاملات کے وقت، اور نمبر سات پاک دامن شادی شدہ مومن عورتوں پر تہمت لگانا. یہ سات ایسے گناہ فرمائے جو تباہ کر دینے والے ہیں. اور نبی پاک علیہ السلام فرماتے ہیں جس کسی بستی میں زنا یعنی بدکاری اور سود پھیل جائے اللہ عز و جل اس بستی والوں کو ہلاک کرنے کی اجازت دے دیتا ہے، فرشتوں کو اجازت دے دیتا ہے کہ اب اسے ہلاک کر دو. سچ بتائیے کہ یہ دونوں بیماریاں پھیلی ہیں کہ نہیں پھیلی؟ بدکاری بھی عام اور سود کو تو بڑے فخر سے بیان کیا جاتا ہے، میری فلاں جگہ انویسٹمنٹ ہے تو میرے فلاں جگہ انٹرسٹ آتا ہے تو میں نے سود پہ پیسے لگائے ہوئے ہیں. نہ کریں ایسا، نہ کریں، برباد ہو جائیں گے. ہم مسلمان ہیں، ہم اللہ کے بندے ہیں. اللہ نے قرآن میں واضح مجھ سے اور آپ سے فرمایا اے ایمان والو اللہ سے ڈرتے ہو تو پھر یہ کام نہیں کرنا ہے. اللہ مجھے اور آپ کو حرام روزی سے محفوظ فرمائے، فقط حلال کمانے کی توفیق عطا فرمائے. اللہ ہمارے حلال میں ایسی برکت ڈال دے کہ کبھی حرام کا خیال بھی دل میں نہ آئے. اللہ ہماری نسلوں کو بھی سود سے، رشوت سے اور حرام کے مال سے محفوظ فرمائے. تو اے میرے پیارے اسلامی بھائیوں، ایسی پیاری باتیں دعوت اسلامی کے ماحول میں سکھائی جاتی ہیں. ہر جمعے کو جب یہاں بیان ہوتا ہے تو کوشش کریں ٹائملی آ جایا کریں، اور سوشل میڈیا پر ہمارا یہ بیان ہم لائیو بھی ٹیلی کاسٹ کرتے ہیں، فیس بک پر، یوٹیوب پر عبدالحبیب اتاری کے نام سے جو ہمارا پیج ہے آپ اس کو شیئر بھی کیا کریں. اس کے علاوہ دعوت اسلامی کے جمعرات کے اجتماع میں آیا کریں، مدنی چینل دیکھیں، تو اس طرح کی باتیں مزید سیکھتے رہیں گے. اللہ پاک عمل کی توفیق عطا فرمائے. آمین بجاہ النبی الامین صلی اللہ علیہ وسلم.